आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Talk
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। हार्दिक स्वागत छ। आउनुहोस् मित्र, अब हामी आफ्नो वचन अध्ययनमा प्रवेश गरौं। त्यो भन्दा पहिले हामी छोटो प्रार्थना गरौं। सामर्थ्य परमेश्वर बुबा, आज पनि तपाईँले हामीलाई आफ्नो अनुग्रहको परिणाम स्वरूप यो अवसर दिनुभएको छ कि हामी तपाईँको वचनबाट देख्न सकौं, मनन गर्न सकौं। धन्यवाद छ प्रभुजी, बितेका दिनहरूमा हामीलाई आफ्नो वचनद्वारा आशिष दिनुभएको लागि, र आज पनि यही हाम्रो प्रार्थना छ कि हामीलाई आत्मिक तवरमा आशिष दिनुहोस्, वचनद्वारा व्यक्तिगत तवरमा बातचित गर्नुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रिष्टको मधुर नाममा माग्दछु, आमेन। प्रिय मित्र, तपाईँहरूलाई यादै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन नयाँ नियमको एफिसीहरूलाई लेखिएको पाउलको पत्रबाट गरिरहेका छौं। अघिल्लो दिनहरूमा हामीले ख्रिस्टियन जीवनयापनको लागि शक्ति विषय अन्तर्गत फिलिपी 4 अध्याय 1-4 पदबाट आनन्द शक्तिको स्रोत हो भन्ने उप विषयबाट देखिरहेका थियौं। आज हामी फिलिपी 4 अध्याय 5 र 6 पदबाट देख्नेछौ कि प्रार्थना शक्तिको स्रोत। आउनुहोस् फिलिपी 4 अध्याय 5 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तिमीहरूको कोमलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ। यहाँ उल्लेखित कोमलता अन्य अनुवादहरूमा सहनशीलता शब्दमा अनुवाद गरिएको छ। अमित्र, यो सहनशीलता एउटा फराकिलो शब्द हो। त्यसको अर्थमा धैर्य, दया र भलाइ समावेश भएको छ, जुन कुराहरू पवित्र आत्माका तीन फलहरू पनि हुन्। सहनशीलता भएको मानिस उद्धार पनि हुन्छ। त्यस्तो मानिसले आफ्नो स्वार्थ खोज्दैन। पाउल फिलिपीहरूलाई भनिरहेका छन् कि सबै मानिसहरूमा तिमीहरूका सहनशीलता कोमलता देखियोस्, अनि यही नै आज हामीलाई पनि भनिएको छ। किनभने सहनशीलता चाहिँ एक अर्कामा भएको हाम्रो प्रेमको एउटा मुख्य चिन्ह हो। यहाँ भनिएको छ, तिमीहरूको कोमलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ। अन्तिम खण्डमा भनिएको छ, प्रभु नजिकै हुनुहुन्छ। पाउले विश्वास गरे कि प्रभु कुनै पनि क्षणमा आउनुहुने थियो। उसले महाक्लेश अवधिमा प्रवेश गर्न कति पनि आशा गरिरहेका थिएनन्। उनी भन्छन्, प्रभु नजिकै हुनुहुन्छ। मित्र, त्यो अति नै अद्भुत कुरा हो। छ पदमा भन्छन्, कुनै कुराका निम्ति चिन्ता नगर, तर हरेक कुरामा प्रार्थना र विन्तीद्वारा तिमीहरूका मागहरू धन्यवाद सहित परमेश्वर कहाँ जाहेर गरिउन्। पहिलो कुरा पाउल भन्छन्, कुनै कुरामा चिन्ता नगर, कुनै पनि कुरामा चिन्ता नगर्न पाउल भन्छन्। बरु त्यसको सट्टामा म आफ्नो अनुवाद दिन्छु, यसलाई स्पष्ट पार्नको निम्ति, कुनै कुरामा चिन्ता नगर, हरेक कुराको निम्ति प्रार्थना गर। मित्र, प्रार्थना नै शक्तिको स्रोत हो। कुनै कुरामा चिन्ता नगर, अनि पद चारमा हामीलाई उसले दिएको एक नयाँ आज्ञा दिएको थियो, आनन्द गर। अहिले यहाँ अर्को आज्ञा छ, कुनै कुरामा चिन्ता नगर, हरेक कुराको निम्ति प्रार्थना गर। कुनै कुरामा, यो शब्द अति नै चाखलाग्दो शब्द हो। यदि तपाईसँग केही कुरा छ भने त्यो कुनै कुरा होइन, वा यदि तपाईसँग समथिङ छ भने त्यो कुनै होइन। यो निश्चय नै सही व्याकरण होइन, तर यो बिल्कुल अचूक यथार्थ कथन हो। कुनै कुरा हो, नथिङ नथिङ हो, र तपाईँले त्यो कुनै कुराको निम्ति चिन्ता गर्नु पर्दैन, त्यो नथिङको निम्ति चिन्ता गर्नु पर्दैन, अनि चिन्ता गर्नु हुँदैन।
के यसको मतलब यो हो कि हामीले वास्तविकताको सामना नगर्नु? के हामीले विश्वास गर्नु कि पाप वास्तविक होइन, बिमारी वास्तविक होइन, समस्याहरू वास्तविक होइनन्? के हामीले यी कुराहरूको उपेक्षा व्यवस्था गर्नु? होइन, पावल भन्छन् हामीले त्यो कुनै कुराको निम्ति चिन्ता गर्नु हुँदैन, किनभने हामीले हरेक कुराको निम्ति प्रार्थना गर्नुपर्छ। कुनै कुरा यानि नथिङ अंग्रेजी भाषामा सबभन्दा धेरै निषेधक शब्द हो। यसले एभ्रिथिङ हरेक कुराको हरेक चीजको छोड्दछ, त्याग्दछ मित्र। तर हामीले कुनै कुराको बारेमा चिन्ता नगर्नु पर्ने कारण हो हामीले हरेक कुराको निम्ति प्रार्थना गर्नुपर्छ। यसको अर्थ हो हामीले हाम्रा जीवनहरूमा भएका हरेक कुराहरूको बारेमा प्रभुलाई बताउनु पर्छ, भन्नुपर्छ। कुनै कुरा छोड्नु यानि छोडिनु हुँदैन। एकजना प्रभुका महान जन डाक्टर मोर्गन नयाँ जग्गामा सेविकाईको सिलसिलामा गए र उसलाई एक स्त्रीले यो प्रश्न सोधे, डाक्टर मोर्गन, के तपाईँ सोच्नुहुन्छ कि हामीले हाम्रा जीवनहरूमा भएका साना कुराहरूको बारेमा पनि प्रार्थना गर्नुपर्छ? म्याडम, के तपाईँको जीवनमा भएको कुनै त्यस्ता कुराहरूको उल्लेख गर्न सक्नुहुन्छ जुन परमेश्वरको निम्ति ठूलो छ? जब हामी भन्छौ हामी हाम्रा ठूला समस्याहरू परमेश्वर कहाँ लान्छौ, यसको मतलब के हो? मित्र, ती कुरा उहाँको नजरमा साना धुला शरीरका कुराहरू हुन्, अनि जुन कुरा हामी साना कुराहरू भन्छौ ती कुराहरूलाई पनि उहाँ कहाँ ल्याएको उहाँ चाहनुहुन्छ। विश्वासीको नातामा हामीले हाम्रा जीवनहरूका हरेक कुराहरू उहाँ कहाँ ल्याउने आदत बानी बसाल्न आवश्यक छ। कुनै कुरा पनि अलग गर्नु हुँदैन वा रोक्नु हुँदैन, उहाँ कहाँ लान। जब म मेरो लामो यात्रामा हुन्छु, म प्रभु येशूलाई मसँग यात्रामा हुन निमन्त्रण गर्दछु। म उहाँसँग कुरा गर्दछु र उहाँलाई यो प्रचारकको बारेमा भन्दछु, जुन कुरा म तपाईँलाई नभनौला वा अरू कुनैलाई नभनौला, तर म उहाँलाई हरेक कुरा बताउँछु। म सोच्दछु कि हामीले त्यो गर्न सिक्न आवश्यक छ। हामीले हरेक कुराको निम्ति प्रार्थना गर्नुपर्छ, चाहे सानो होस् चाहे ठूलो होस्, जस्तो सुकै कुराको होस्, हामीले ती हरेक कुराको निम्ति प्रार्थना गर्नुपर्छ। मध्ययुगको फेनेलोन नाम गरेको व्यक्तिले लेखिएको लेखको बताउन चाहन्छु जुन अंग्रेजीमा लेखिएको छ, तर म यसलाई नेपालीमा अनुवाद गर्ने कोशिश गर्नेछु। जुन पाउले भनेको यो कथनसँग हरेक कुराको निम्ति प्रार्थना गर भन्ने विषयसँग एकदमै प्रासंगिक छ। तिम्रा हृदयहरूमा भएका हरेक कुरा, त्यसका खुशीहरू र त्यसका दर्दहरू प्रिय मित्रलाई भन, उसलाई आफ्ना समस्याहरू भन, ताकि उहाँले तिमीलाई सान्त्वना दिन सकुन्। आफ्ना हर्ष आनन्दहरू उहाँलाई बताओ, ताकि उहाँले तिनीहरूलाई शान्त गर्न गरून्। उहाँलाई आफ्ना लालसाहरू चाहनाहरूको बताओ, ताकि उहाँले तिनीहरूलाई शुद्ध गरून्। उहाँलाई आफ्ना नापसन्दहरू बताओ, ताकि उहाँले तिमीलाई तिनीहरूमाथि विजय हुन सहायता गरून्। आफ्ना परीक्षाहरूको उहाँलाई बताओ, ताकि उहाँले तिनीहरूबाट सुरक्षा गरून्। उहाँलाई आफ्ना हृदयका घाउलाई देखाओ, ताकि उहाँले तिनीहरूको मलम पट्टी गरून्। अर्को शब्दमा हरेक कुरा उहाँलाई बताउनु पर्छ, हाम्रा सारा बोझहरू उहाँलाई दिनुपर्छ। आज हामी धेरैसँग यो समस्या छ, जब हामी विभिन्न दुःख कठिनाई वा कुनै समस्यामा हुन्छौ, हामी प्रभु कहाँ त जान्छौ र उहाँको सामने हरेक कुरा बताउँछौ प्रार्थनामा, र हाम्रा जीवनका हरेक कुरा उहाँलाई सुम्पिदिन्छौ। जब हामी प्रार्थनाको खतम गर्छौ, फेरि ती सारा समस्याहरू कठिनाईहरूका पोकाहरू टिपेर कानमा हालेर फेरि उही बोझहरू लिएर जीवनयापन गर्न शुरू गर्छौ, अनि यो धेरैको समस्या छ। प्रभु चाहनुहुन्छ कि हामीले पूर्ण रूपमा उहाँलाई भरोसा विश्वास गरेको, ताकि हामी कुनै कुराको निम्ति चिन्ता नगरेर हरेक कुराको निम्ति प्रार्थना गरौं, ताकि हामी रूखहरूमा चराहरू जस्तै स्वतन्त्र, मह जम्मा गर्ने मौरी जस्तै स्वतन्त्र हुन सकौं। त्यही नै तरिकामा उहाँ तपाईँ र म भएको चाहनुहुन्छ। मेरो घरमा केही फल फूलहरूका बोटहरू छन्। जब फलहरू पाक्न शुरू गर्दछन्, हाम्रै बारीको रूखमा बाँस बनाउने सुगा र अन्य चराहरूको त्यो भोज हुन्छ। तिनीहरूले कहिले पनि मलाई ती फलहरू खानको निम्ति अनुमति माग्दैनन्। तिनीहरू स्वतन्त्र छन्। खानालाई केही कुरा खोजिराख्ने बारेमा तिनीहरू कति पनि चिन्तित छैनन्। तिनीहरू जान्दछन् कि ती फलहरू त्यहाँ तिनीहरूको निम्ति पनि छ। मेरो मित्र, के हामी त्यसरी परमेश्वरलाई भरोसा गर्दछौ? कुनै कुराको निम्ति चिन्ता नगर र हरेक कुराको निम्ति प्रार्थना गर। अनि पद छको अन्तिम खण्डमा भनिएको छ, तिमीहरूका मागहरू धन्यवाद सहित परमेश्वर कहाँ जाहेर गर। पाउल प्रार्थनालाई कहिले पनि अन्ध्यारोमा उफ्राई वा हामफलाई बनाउँदैनन्। यो आधारमा, जगमा, तथ्यमा आश्रित छ। विश्वास सुनैद्वारा र सुनै परमेश्वरको वचनबाट आउँछ। प्रार्थना विश्वासमा आश्रित छ र विश्वास परमेश्वरको वचनमा आश्रित छ। अहिले पाउल भन्छन्, जब तपाईँ कुनै मागहरूसँग परमेश्वर कहाँ जानुहुन्छ उहाँलाई धन्यवाद देऊ। अमित्र, म कोही कोही टिप्पणीकारहरूलाई जान्दछु जसले यसको यसरी अर्थ दिन, अर्थ खुलाउन व्याख्या गर्छन्। जब तपाईँ आफ्नो प्रार्थनाहरूको उत्तर पाउनुहुन्छ तब तपाईँ परमेश्वर कहाँ गएर उहाँलाई धन्यवाद दिनुपर्छ। यहाँ पाउलले भन्न खोजेको तात्पर्य त्यो होइन। उसले यहाँ के भनेका हुन् भने, जब तपाईँ आफ्ना बिन्ती, आफ्ना मागहरू परमेश्वर कहाँ जाहेर गर्नुहुन्छ, त्यहाँ नै बिल्कुल त्यसै बेला तपाईँको प्रार्थनाको उहाँले सुन्नु भएर उत्तर दिनुभएको निम्ति धन्यवाद दिनुपर्छ। अहिले सम्भवत तपाईँ सोचिरहनु भएको होला, तर हुन सक्छ प्रभुले मेरो प्रार्थनाको उत्तर दिनुहुन्न होला। मसँग धेरै उत्तर नदिएका प्रार्थनाहरू छन्। मेरो ख्रिस्टियन मित्र, म विश्वास गर्दिन कि तपाईसँग धेरै उत्तर नदिएका प्रार्थनाहरू छन्। र मलाई लाग्छ कि तपाईँले त्यस कुरा भन्ने कामको निम्ति शर्माउनु पर्ने कि तपाईसँग त्यस्तो स्वर्गीय पिता छ जसले तपाईँका प्रार्थनाहरू सुन्नु हुने छैन र उत्तर दिनु हुने छैन। मित्र, तपाईँले कुनै निश्चित कुराहरूको निम्ति प्रार्थना गर्नुभएको होला र त्यसको पाउनु भएन, तर वास्तवमा तपाईँले आफ्नो प्रार्थनाको उत्तर पाउनु भयो र पाउनु भएको छ। अमित्र, म यसलाई आफ्नो घरायसी उदाहरणसँग स्पष्ट पार्न चाहन्छु। मेरो पिता विश्वासी हुनुहुन्न, तर उहाँ अति नै असल पिता हुनुहुन्छ। उहाँ किसान हुनुहुन्छ र उहाँ प्राय जसो खेतमा हुनुहुन्थ्यो। जब म सानो फुच्ची केटा थिएँ, म उहाँ भएको ठाउँमा जान्थे र उखु काट्नको निम्ति खुकुरी माग्थे। उहाँले हलो जोत्दा जोत्दै आफ्नो कम्मरमा भिरेको खुकुरी निकालेर दिनुहुन्थ्यो। कहिले पनि उहाँले मलाई त्यसरी आफ्नो कम्मरमा भिरेको खुकुरी निकालेर दिनुहुन्नथ्यो। एक समय मैले उहाँलाई साइकलको लागि माग गरे। उहाँले भन्नुभयो कि तत्कालै त्यसको किन्ने पैसा छैन, त्यसकारण उत्तर थियो हुँदैन। मित्र, आज म तपाईँलाई भन्न सक्छु कि मैले त्यस्तो कुनै माग बिन्ती उहाँलाई गरिन जुनको उहाँले सुन्नु भएन र उत्तर दिनु भएन। मैले जति पनि माग उहाँ प्रति राखे, उहाँले मलाई सुन्नुभयो र त्यसको उत्तर दिनुभयो। प्राय जसो धेरै समय उत्तर थियो हुँदैन। वास्तवमा मेरा पिताको हुँदैन भन्ने उत्तर हुन्छ भन्ने उहाँको उत्तर भन्दा धेरै सकारात्मक थियो। उहाँको हुँदैन भन्ने उत्तरले आगेको छलफल वाद विवादको अन्त गर्दथ्यो। वास्तवमा मैले आजकलका बच्चाहरूलाई कति पनि बुझिन जो आफ्ना बाबु आमाले आफ्नो निर्णय दिइसकेपछि पनि निरन्तर आफ्ना बाबु आमासँग बहस वाद विवाद गरिरहन्छन्। जब मेरो बुबाले भन्नुहुन्थ्यो हुँदैन, त्यो छलफल, त्यो बहसको अन्त्य त्यही नै हुन्थ्यो। मैले अहिले सिके कि मेरो बिन्ती मागहरूको प्राय जसो बुद्धिमान उत्तर थियो हुँदैन। यद्यपि त्यस समयमा मैले त्यसको त्यस तरिकामा नसोचे तापनि, नबुझे तापनि, परमेश्वरसँग धेरै बिग्रिएका सन्तानहरू छन्, मतलब बिग्रिएका, पुलपुलाएका ख्रिस्टियनहरू। तिनीहरू क्रोधले मुख फुलाएर भन्छन्, मसँग उत्तर नदिएका प्रार्थनाहरू छन्। मित्र, तपाईसँग उत्तर नदिएका कुनै पनि प्रार्थनाहरू हुँदैनन् र छैन। परमेश्वरले सधैँ तपाईँको प्रार्थनाहरूको सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। हुन सक्छ त्यो प्रार्थनाको उत्तर सकारात्मक नहोला, तर उहाँले तपाईँको प्रार्थनाको सुन्नु भएको हुन्छ। तपाईँ परमेश्वर कहाँ प्रार्थनामा हरेक कुरा लान सक्नुहुन्छ, जुन तपाईँको नजरमा साना कुराहरू होस् वा ठूला कुराहरू। कसरी तपाईँ तिनीहरूलाई छुट्याउन सक्नुहुन्छ? तिनीहरू सबै परमेश्वरको नजरमा साना कुराहरू हुन्। फेरि यसै प्रसंगमा एउटा घरेलु उदाहरण दिन चाहन्छु। एकपल्टको कुरा हो, मेरो पिता र आमा खेतमा व्यस्त हुनुहुन्थ्यो। म पनि मेरो सानो चक्का गाडी लिएर खेतको नजिकको बाटोमा गए र त्यहाँ चक्का गाडी खेल्न सुरु गरे। काम जोड तोडले चलिरहेको थियो। जब म आफ्नो चक्का गाडी खेलिरहेको थिएँ, 81 मेरो गाड़ीबाट एक चक्का निक्लिगयो र म 81 रुन थाले। मैले त्यस चक्कालाई त्यस गाड़ीमा फिट गर्न सक्दो कोशिश गरे, तर मेरो निम्ति आशा रहितको योजना काम भयो। अहिले तपाई सोच्नुहुन्छ कि मेरो पिताले मलाई त्यहाँबाट पिटेर घरमा धपाउनुहुनेछ, किनभने मैले उहाँको काममा बाधा दिइरहेको थिएँ, डिस्टर्ब गरिरहेको थिएँ। उहाँले आफ्नो जोड तोड र व्यस्तको काम छोड्नु भएर म कहाँ आउनुभयो र मलाई उठाएर भन्नुभयो, छोरा तिमीलाई के भयो, समस्या के हो? मलाई एउटा हातले च्याप्नुभयो र अर्को हातले त्यो निस्केको चक्कालाई मेरो गाड़ीमा जोड्नुभयो, फिट गर्नुभयो र उहाँले त्यो केही क्षणमै गर्नुभयो। उहाँले मेरो आँसु पोछिदिनुभयो र मिठो चुम्बन दिनुभएर तल जमिनमा झार्नुभयो, जहाँ अति नै धेरै खुशी हुँदै मैले चक्का गाड़ी खेल फेरि खेले। मित्र, उहाँ असल पिता हुनुहुन्थ्यो र आज पनि असल पिता हुनुहुन्छ। अहिले संसारिक पिता त्यति धेरै भला असल हुनुहुन्छ भने हाम्रो स्वर्गीय पिता कति धेरै भला दयालु हुनुहुन्छ। जब तपाईँका गाड़ीबाट चक्काहरू बाहिर निस्की आउँछन्, तपाईलाई यस्तो देखाइ पर्ला कि यो तपाईँको निम्ति असम्भवका समस्याहरू हुन्, कठिनाईहरू हुन्। यो तपाईँको बलदेखि बाहिरको कुरो हो, सामर्थ्यदेखि बाहिरको कुरा हो, तर उहाँले तपाईँको रुवाईको सुन्नुहुनेछ, तपाईँको चित्कारको सुन्नुहुनेछ र उत्तर दिनुहुनेछ। यदि उहाँले भन्नुहुन्छ हुँदैन, यो यस कारणले हो कि तपाईँको निम्ति अति नै उत्तम उत्तर हुन सक्छ। मित्र, मैले आफ्नो जीवनमा सिकेँ कि मसँग अझ धेरै दयालु स्वर्गीय पिता हुनुहुन्छ। म उहाँ कहाँ मेरो बिन्ती र मागहरूसँग जान सक्छु र मलाई उहाँले उत्तर दिनुहुन्छ, जस्तो कि मेरो संसारिक मानवीय पिताले गर्नुहुन्थ्यो। अनि धेरै पल्ट उहाँका उत्तरहरू हुँदैनन् छन्, तर जब उहाँका उत्तरहरू हुँदैन यानी नकारात्मक हुन्छन्, याद राख्नुहोस् त्यहाँ सधैँ तपाईँ र मेरो निम्ति उहाँको उत्तम योजना भएको हुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउँ।
कति महान छौ येशु, कति प्रिय छौ मलाई, केवल मेरै लागि यहाँ क्रुसमा चढी गयो। जब जिन्दगी नै अध्ययारोले छाएको बेला, आफ्नो हरे सबैले नै त्यागेको बेला, जब जिन्दगी नै अध्यारोले छाएको बेला, आफ्नो हरे सबैले नै त्यागेको बेला, सहारा दियो प्रभु मलाई जीवन हरेक मोडमा, सहारा दियो प्रभु मलाई जीवनको हरेक मोडमा। कति महान छौ येशु, कति प्रिय छौ मलाई। तिम्रै प्रेममा हृदयको पुकार सुनेर ज्योति पनि जीवनमा छायो पाए मैले असी अब अर्पे छु जीवन तिम्रै चरणमा टाढा हुन चाहन्न कतै अब अर्पे छु जीवन तिम्रै चरणमा कति महान छौ येशु कति प्रिय छौ मलाई केवल मेरै लागि यहाँ क्रुसमा चढी गयो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353579। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।